दैनिक पत्र पत्रिकाको संगालु कार्यक्रम अखबारमा स्वागत छ। म बाबुराम तिमिलसिना। आज मिति 2079 साल माघ महिनाको 12 गते बिहिबार, माघ शुक्ल पक्ष पञ्चमी, तदनुसार जनवरी 26 सन् 2023, नेपाल सम्मत 1143। आज प्रकाशित राष्ट्रिय दैनिक पत्र पत्रिकाहरूले गत मंगलबार संघीय संसद भवन अगाडि नयाँ बानेश्वरमा आत्मदाहको प्रयास गर्नुभएका प्रेम प्रसाद आचार्यको विषयलाई मुख्य प्रसंग बनाएर समाचार प्रकाशित गरेका छन्। उहाँको हिजो निधन भएको थियो। यसै प्रसंगलाई आजको गोर्खापत्र दैनिकले आत्मदाह प्रकरणको छानबिन गरिने शीर्षकमा समाचार प्रकाशित गरेको छ। त्यसै गरी नेपाल समाचार पत्रले अग्रपृष्ठमा कहिलेसम्म जलिरहन्छन् प्रेम प्रसादहरू शीर्षकमा समाचार प्रकाशित गरेको छ। त्यस्तै आजको राजधानी दैनिकले अब अरू प्रेमहरू निरही नहुन नपरोस् भनेर समाचार प्रकाशित गर्दा यता अन्य पत्र पत्रिकाहरूले पनि यसै प्रसंगलाई प्राथमिकता दिएर समाचार प्रकाशित गरेका छन्। हामीले पहिलो समाचारलाई लिँदैछौ गोर्खापत्रबाट। आत्मदाह प्रकरणको छानबिन गरिने शीर्षकको समाचार छ। सरकारले इलामका प्रेम प्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बुधबार बसेको मन्त्री परिषद बैठकले आचार्यले उठाएका विषयहरूमा छानबिन गर्ने जिम्मा गृह मन्त्रालयलाई दिएको छ। आत्मदाह गरेका आचार्यले फेसबुक मार्फत उठाएका विषयमा छानबिन गर्न समिति गठन गरिने उप प्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बताउनुभयो। उहाँले भन्नुभयो, उहाँ प्रेम प्रसाद आचार्यले उठाउनुभएका विषयमा छानबिन गर्ने निर्णय भएको छ। गृह मन्त्रालयले छानबिन गर्छ, यसबारे प्रहरीलाई पनि सूचना भइसकेको छ। बिहिबार बिहान समिति सार्वजनिक हुन्छ। मन्त्री लामिछानेले छानबिनपछि निर्णयमा पुग्ने बताउनुभयो। उहाँले भन्नुभयो, प्रेम प्रसाद आचार्यले उठाएका सवाल सत्य तथ्य के हो छानबिन गर्छौ। उहाँले फेसबुकमा लेखेका विषयमाथि राम्रोसँग अध्ययन र छानबिनको आधारमा निर्णयमा पुग्छौ। काठमाडौँको नयाँ बानेश्वर स्थित संघीय संसद भवन अगाडिको सड़कमा मंगलबार आत्मदाह प्रयास गर्नुभएका इलामका प्रेम प्रसाद आचार्यको बुधबार बिहान निधन भएको थियो। आचार्यले मंगलबार दिउँसो आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएपछि प्रहरीले उद्धार गरी किर्तिपुर स्थित वन अस्पताल पुर्याएको थियो। आचार्यले व्यवसाय सञ्चालन गर्दा विभिन्न व्यापारिक संस्था र तिनका प्रतिनिधि तथा सरकारी निकायबाट अपारदर्शी रूपमा आफूमाथि अन्याय गरिएको र जसका कारण व्यवसाय बन्द भई आफू ऋणमा डुबेको बताउनु भएको थियो। आत्मदाह प्रकरणको छानबिन गरिने शीर्षकमा गोर्खापत्रले प्रकाशित गरेको समाचार हो यो। त्यसैगरी आजको नेपाल समाचार पत्रले पनि कहिलेसम्म जलिरहन्छन् प्रेम प्रसादहरू शीर्षकमा समाचार प्रकाशित गरेको छ। इलामका प्रेम प्रसाद आचार्यले नयाँ बानेश्वर स्थित संघीय संसद भवन अगाडि आफूले आफैलाई आगो लगाएर आत्महत्या गरेपछि अहिले सर्वत्र चासो व्यक्त गर्न थालिएको छ। आफ्नो जीवन कहानी र आफूले भोगेका दुःखका बारेमा लामो लेख लेखेर सामाजिक सञ्जालमा पोस्ट गरेको दुई घण्टापछि उहाँले संसद भवन अगाडि नै आत्मदाह गरेको देखिन्छ। नेपालमा केही गर्छु भन्नेहरूले कस्तो पीड़ा भोग्नु पर्दछ भन्ने उदाहरणसहित आफ्ना भोगाईहरू र व्यवसाय गर्ने क्रममा भोगेको पीड़ा, ठूला भनिएका व्यापारीबाट पाएको दुःख समेत पोखेर आत्मदाह गर्नुभएका आचार्यलाई अहिले सान्त्वना दिनेहरूको भीड़ लागेको छ। उहाँले जीवन समाप्त भएपछि सहयोग गर्नका लागि पनि अपील गर्नुभएको थियो। आत्मदाह गर्नु अघि उहाँले सामाजिक सञ्जालमा उल्लेख गरेको व्यक्तिगत खातामा पैसा जम्मा गर्नेको भीड़ लागेको देखिन्छ। तर किन आचार्यले आत्मदाहको बाटो रोज्नुभयो भन्ने विषयमा सामाजिक सञ्जालमा छलफल हुन थालेको छ। कहिलेसम्म जलिरहन्छन् प्रेम प्रसाद शीर्षक दिएर आजको नेपाल समाचार पत्रले प्रकाशित गरेको समाचार हो यो। त्यस्तै आजको राजधानी दैनिकले पनि अब प्रेम प्रसादहरू निरीय हुन नपरू शीर्षकमा समाचार प्रकाशित गरेको छ। उद्योग व्यवसाय व्यापारदेखि राजनीतिसम्म हात हाल्दा समेत असफल भएपछि संघीय संसद भवन अगाडि आत्मदाह प्रयास गर्नुभएका प्रेम प्रसाद आचार्य अन्तत राज्यको व्यतिथिसँग निरीह बन्दै संसारबाट विदा हुनु भएको छ। आफू जस्तै धेरै प्रेम प्रसादको कथा आफ्नो देहान्तसँगै प्रतिनिधित्व गर्दै संसार छाड्दा देश विदेशका नेपाली नागरिक शोकमग्न भएका छन्। सबैतिरबाट असफल भएपछि आत्मदाहको बाटोमा अघि बढ़ने निर्णय गरेको भन्दै मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लामो आत्मकथा लेख्नुभएका उहाँले सोही दिन दिउँसो काठमाडौँको नयाँ बानेश्वर स्थित संसद भवन अघि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्नुभयो। सोही क्रममा घाइते उहाँको किर्तिपुर स्थित वन अस्पतालमा बुधबार निधन भएको हो। अब अरू प्रेमहरू निरीह हुन नपरू शीर्षकमा आजको राजधानी दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको समाचारलाई हामीले लियौं। कार्यक्रम अखबारमा अब भने हामी नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको समाचारलाई लिँदैछौ। सरकारको एक महिना दलहरूको समीक्षा सुशासन सेवा प्रवाह विकास निर्माणका कामलाई प्रभावकारी बनाउने घोषणा गरेको सरकारको सकारात्मक शुरूआत मूल्यांकनका लागि एक महिनाको समय पर्याप्त नहुने भन्दै सत्तापक्ष र प्रतिपक्षी दलका नेताको मिश्रित प्रतिक्रिया शीर्षकको समाचार छ भने विभिन्न उपशीर्षकहरूमा समेत विभिन्न विषयहरूलाई उठान गरिएको छ। बुधबार मन्त्री परिषदको निर्णय शर्त राखेर कर्सर खुल्ला दर्ता भएका तर हालको मापदण्ड पूरा नगरेका कर्सरहरूलाई आगामी असारसम्म दर्ता हुने गरी चल्न दिने निर्णय कतै पनि दर्ता नै नभएका र आयोजनाको प्रयोजनका लागि सञ्चालन अनुमति पाए पनि आयोजना सकिएपछि समेत चलिरहेका क्रसर भने बन्द नै गर्ने निर्णय। त्यस्तै गरी अर्को उपशीर्षक छ परिणाम खोज्दै प्रधानमन्त्री विभागीय प्रमुखहरूको ब्रिफिङ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार प्रधानमन्त्री कार्यालय मातहतका विभाग र कार्यालयका प्रमुखहरूसँग छलफल गर्नुभएको छ। विभागले गरिरहेका काम कार्य प्रकृति र गर्न सकिने सुधार लगायतका विषयमा विभागीय प्रमुखहरूसँग ब्रिफिङ लिनुभएको हो। आगामी बैठकमा प्रधानमन्त्रीले निर्देशन दिनुहुनेछ। त्यस्तै अर्को उपशीर्षक छ अझै अपूर्ण मन्त्री परिषद टीम बनाउनै कठिन सत्ता साझेदार दलहरूबीच भागवण्डा नमिल्दा मन्त्री परिषद विस्तार झनै कठिन भयो। 11 पुष र 3 माघ गरी दुई चरणमा विस्तार भए पनि मन्त्री परिषद अझै अपूर्ण छ। राम्रा मन्त्रालय नपाएको भन्दै जसपा सरकारमा सहभागी भएको छैन। 23 सदस्यीय मन्त्री परिषद छ। जसपाको भागमा परेका दुई मन्त्रालय प्रधानमन्त्रीसँगै छन् भनेर उपशीर्षकमा समाचार प्रकाशित छ भने सरकारको एक महिनाबारे के भन्छन् दलहरू भनेर अर्को उपशीर्षक छ। रामचन्द्र पौडेल वरिष्ठ नेता हुनुहुन्छ नेपाली कांग्रेसका उहाँको भनाईलाई उद्धृत गरिएको छ। एक महिनाको अवधि सरकारको कार्य सम्पादन समीक्षा गर्न पर्याप्त समय होइन। शुरूआती एक महिना समीक्षा गर्ने हो भने पनि विषयहरू आइसकेका छैनन्। केही समय सरकारका काम हेर्छौं अनि मूल्यांकन गर्छौं भन्नुभएको छ। त्यसै गरी सुरेन्द्र पाण्डे उहाँ एमालेका उपाध्यक्ष हुनुहुन्छ उहाँको भनाईलाई पनि उद्धृत गरिएको छ। सरकारले भर्खर पूर्णता पाएको छ। अहिले नै ठोस टिप्पणी गरिहाल्ने अवस्था बनिसकेको छैन। काम गर्ने इच्छाशक्ति देखिन्छ। सरकारले न्यूनतम साझा कार्यक्रम अनुसार प्रतिबद्ध भएर काम गर्नुपर्छ। त्यस्तै सन्तोष परियार हुनुहुन्छ प्रमुख सचेतक रासोपाका उहाँले भन्नुभएको छ एक महिना सरकार संसदीय अभ्यासमा केन्द्रित भयो। प्रधानमन्त्री उप प्रधानमन्त्री र मन्त्रीहरूको अहिलेसम्मको प्रतिबद्धता र कार्य सम्पादनको स्प्रिट हेर्दा उहाँहरूको केही आशा लाग्दा कामहरू गर्ने देखिन्छ। त्यसै गरी प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको भनाईलाई पनि उद्धृत गरिएको छ। पहिलो महिनामा सरकारले केही राम्रा कामको शुरूआत गरेको छ जुन सकारात्मक हो। यसले जनतामा आशा जगाएको छ तर काम शुरू मात्र भएकाले परिणाम देखिनका लागि केही समय कुर्नुपर्ने हुन्छ। त्यसै गरी ज्ञानेन्द्र बहादुर शाहीको भनाईलाई पनि उद्धृत गरिएको छ। उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता हुनुहुन्छ। सरकारले काम गर्न खोजिरहेको छ। एक महिनामै परिणाम आउँदैन। सोचे अनुसार नभए पनि काम गर्ने हुटुटी देखिन्छ तर नीति निर्माण गर्ने तहमा चुकेको छ। जसरी पनि नागरिकलाई न्याय दिनुपर्छ। त्यसै गरी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको भनाईलाई पनि आज नयाँ पत्रिकाले उद्धृत गरेको छ। जुनसुकै मूल्य चुकाएर पनि सत्तामा बस्ने प्रवृत्ति देखियो, सिद्धान्त, राजनीति, व्यवहार, नीति, थिति जेसुकै जाओस् सत्तामा बस्ने मात्र उद्देश्य छ, यिनीहरूले काम गर्छन् भन्ने भ्रम नपाले हुन्छ भनेर उहाँले आफ्नो भनाई व्यक्त गर्नुभएको छ। सरकारको एक महिना दलहरूको समीक्षा शीर्षकमा आजको नयाँ पत्रिका दैनिकले प्रमुख समाचार रूपमा प्रकाशित गरेको समाचार हो यो। आजको कान्तिपुर दैनिकले आफ्नो अग्र पृष्ठमा राष्ट्रपति निर्वाचनमा सम्भावित 3 समीकरण शीर्षक दिएर समाचार प्रकाशित गरेको छ। सरकारलाई विश्वासको मत दिएर कांग्रेसले सत्ता गठबन्धनको पोखरीमा ढुंगा हानेपछि शुरू भएको तरंगले राष्ट्रपति निर्वाचन प्रभावित पार्ने सम्भावना बढ़ेको छ। पूर्व सहमति अनुसार राष्ट्रपति उम्मेद्वारमा एकल निर्णय गर्ने अडानमा एमाले छ, तर राष्ट्रिय सहमतिका नाममा माओवादीले पूर्ण वा आंशिक असहयोग गरेमा गैर एमाले उम्मेद्वार राष्ट्रपति हुने अवस्था पनि देखिएको छ। राष्ट्रपति निर्वाचनमा संघ र प्रदेशका सांसद मतदाता हुन्छन्। संघका एक सांसदको 79 र प्रदेशका एक सांसदको 48 मतभार जोड्दा राष्ट्रपति निर्वाचनमा कुल 52,707 मतभार हुन्छ। बहुमत अर्थात 26,354 मत ल्याउने उम्मेद्वार विजयी हुन्छन्। संसदको ठूलो दल नेपाली कांग्रेस 16,221 र एमालेसँग 15,233 मत रहेको र अन्य सहयोगी जुटाउँदा बहुमत पुर्याउन कठिन छ। त्यसैले 7,745 मत भएको माओवादी निर्णायक देखिन्छ। यो मतलाई माओवादीले रणनीतिक रूपमा प्रयोग गर्न खोजेको छ। आलंकारिक भनिए पनि खास अवस्थामा राष्ट्रपतिले कार्यकारी भूमिका निर्वाह गरेका अनुभवले यस पदप्रति सबै प्रमुख दलको लगाव बढ़ेको छ। राष्ट्रपतिका उम्मेद्वारका रूपमा धेरैको नाम चर्चामा रहे पनि मुख्यत 3 विकल्पबाट राष्ट्रपति निर्वाचन हुने देखिएको छ। राष्ट्रपति निर्वाचनमा सम्भावित 3 समीकरण शीर्षकमा आजको कान्तिपुर दैनिकले अग्र पृष्ठमा प्रकाशित गरेको समाचारलाई हामीले लियौं। राष्ट्रपतिको उम्मेद्वारसँग सम्बन्धित समाचार नै आजको नागरिक दैनिकले अग्र पृष्ठमा छापेको छ। अबको क्रममा हामी यसै समाचारलाई लिँदैछौं। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मिति नतोक्दै उम्मेद्वार को हुन् भन्ने आन्तरिक चर्चा शुरू भएको छ। सत्ता गठबन्धनमा आबद्ध दलमध्ये नेकपा एमालेको भागमा परेको राष्ट्रपतिमा त्यहाँ विभिन्न पात्रहरूको चर्चा भइरहेको छ। राष्ट्रपति निर्वाचनको मिति अन्यल रहेका बेला एमाले कसलाई उम्मेद्वार बनाउने भन्नेमा कौतूहलता भए पनि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुभाष नेमाङको नाम बढ़ी चर्चामा छ। सभामुख चयनसँगै दलहरूको ध्यान राष्ट्रपति निर्वाचनतर्फ केन्द्रित भएको छ। राष्ट्रपति उम्मेद्वार पात्र एमालेको रूचि माओवादीको शीर्षकमा आजको नागरिक दैनिकले अग्र पृष्ठमा प्रकाशित गरेको समाचारलाई हामीले लियौं। कार्यक्रम अखबारमा केही बेर विज्ञापन र सन्देश।
सुरेश, के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यार नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएको छ। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
अब पत्र पत्रिकामा भएका बाँकी प्रसंग। आजको गोर्खापत्र दैनिकले आफ्नो अग्र पृष्ठमा मीटर ब्याजमा नयाँ शैली अपनाइँदै तमसुक होइन हस्ताक्षर सहितका खाली चेक शीर्षकमा समाचार प्रकाशित गरेको छ। मीटर ब्याजीले तमसुकको साटो सादा खाली चेकमा हस्ताक्षर गराएर बैंकको कारोबार गर्ने र सम्पत्ति हत्याउने गरेको खुलेको छ। कपिलवस्तु शिवराज गाउँपालिका 5 की दिल्ली बुढा मगर का पतिको मृत्युपछि जग्गा नामसारीका लागि मालपोत कार्यालय गएपछि त्यस्तो घटना भएको अनुसन्धानबाट देखिएको छ। 4 कोठे पक्की घरसहित 2 कोठा क्षेत्रफलको जग्गा नामसारी गर्न जाँदा अपरिचित व्यक्तिको नाममा आफ्नो घर जग्गा देखिएपछि उहाँ झसंग हुनुभएको थियो। मालपोत कार्यालय चन्द्रौटाले सो जग्गा रूपिन्द्र प्रसाद आचार्यका नाममा रहेको बताएपछि उहाँले आचार्यको खोजी शुरू गर्नुभएको हो। नगरपालिकाको ओडानम 5 खैरीमा हरियाली आचार्य होस्टेल संचालकका रूपमा रहेका आचार्यसँग भेट भएपछि मात्रै उहाँले पति देवमन बुढाले पैसा लिएको र त्यही पैसाका आधारमा आफ्नो उठीवास भएको पाउनुभयो। मिटर ब्याजमा नयाँ शैली अपनाइँदै तमसुक होइन हस्ताक्षर सहितका खाली चेक शीर्षकमा आजको गोर्खापत्र दैनिकले अग्र पृष्ठमा समाचार प्रकाशित गरेको छ। आजको कारोबार दैनिकले आफ्नो अग्र पृष्ठमा वनमा 3 महिनादेखि मन्त्री न सचिव शीर्षकमा समाचार प्रकाशित गरेको छ। वन तथा वातावरण मन्त्रालय लामो समयदेखि मन्त्री र सचिव विहीन हुन पुगेको छ। मन्त्रालयमा 3 महिनादेखि मन्त्री र 2 महिनादेखि सचिव हुनुहुन्न, त्यसैले मन्त्रालयका अधिकांश काममा अवरोध भइरहे पनि सरकार संवेदनशील बनेको देखिँदैन। अन्य जस्तै वन मन्त्रालयमा राजनीतिक दलको रोजाईमा नपरेका कारण यो नेतृत्वविहीन बन्न पुगेको हो। निर्वाचनपछि बनेको मन्त्रीमण्डलमा पनि प्रधानमन्त्री पुष्पकमल दाहालसँग यो मन्त्रालय रहेको छ, तर विभागीय मन्त्री नहुँदा यसका कतिपय महत्वपूर्ण निर्णयहरू मन्त्री परिषदमा जान नसकेको मन्त्रालयकै उच्च पदस्थ कर्मचारीको गुनासो छ। वनमा 3 महिनादेखि मन्त्री न सचिव शीर्षकमा आजको कारोबार दैनिकले प्रकाशित गरेको समाचारलाई हामी लियौं। आजको गोर्खापत्र दैनिकले आफ्नो भित्री पृष्ठमा प्रदेश सरकार गठन मन्त्रालयको जिम्मेवारी बाँडफाँड शीर्षकमा समाचार प्रकाशित गरेको छ। अबको क्रममा हामी यसै समाचारलाई लिँदैछौं। मधेस प्रदेशका बिना विभागीय मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी तोक्ने विषयमा सहमति भएको छ। गत पुष 29 गते प्रदेश सरकारमा मुख्यमन्त्री सरोज कुमार यादवसँगै 3 जना बिना विभागीय मन्त्रीले शपथ ग्रहण गर्नुभएको थियो। बुधबार संक्षिप्त कुराकानीमा मुख्यमन्त्री यादवले मन्त्रालयको जिम्मेवारी तोकेर प्रदेश प्रमुखको कार्यालयमा नियुक्तिका लागि पठाइसकेको जानकारी दिनुभयो। प्रदेश प्रमुख काठमाडौँमा हुनुहुन्छ, उहाँले भन्नुभयो उहाँ आउने बित्तिकै मन्त्री नियुक्ति गर्नुहुन्छ। कसलाई कुन मन्त्रालयको जिम्मेवारी तोकिएको हो भन्ने चाहिँ मुख्यमन्त्रीले खुलाउन चाहनु भएन। प्रदेश सरकार गठन मन्त्रालयको जिम्मेवारी बाँडफाँड शीर्षकमा आजको गोर्खापत्रले भित्री पृष्ठमा समाचार प्रकाशित गरेको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकले कभर स्टोरीको रूपमा किन रोकिँदैनन् अन्तशुल्क स्टिकरको तस्करी शीर्षकमा समाचार प्रकाशित गरेको छ। अन्तशुल्क स्टिकर टाँसिएका सुर्तीजन्य र मदिराजन्य वस्तु मात्रै वैध मानिन्छ। सरकारले आयको मुख्य स्रोतका रूपमा लिने यस्ता वस्तुमा परिणाम अनुसार अन्तशुल्क स्टिकर दिँदा सरकारले कर लिन्छ। उद्योग संचालकले आफ्नो उद्योगलाई कति स्टिकर चाहिने हो विभागमा निवेदन दिएर त्यस बापतको कर तिरेपछि मात्रै पाउँछन्। त्यस्ता स्टिकर प्रति गोटा हेरी 228 देखि 1306 रूपियाँसम्म पर्छ, तर यही कर छली गर्न भारतबाट नकली स्टिकरकै तस्करी भइरहेको छ। 2078 भदौ 5 गते रूपन्देहीको बेली हिया नाकाबाट अवैध रूपमा भित्राइएको नक्कली स्टिकर सहित 2 जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लियो। सिद्धार्थनगर नगरपालिका 3 का शहीद अन्सारी र सोही स्थानका अमानत अलीको घरमा छापा मार्दा 50 युपीको 180 एमएलको मदिरामा लगाइने 2,40,000 नक्कली स्टिकर बरामद भयो। गत पुष पहिलो साता पनि 39 थान स्टिकर भारतबाट भित्र्याउँदै गर्दा वीरगंज भन्सार कार्यालय नजिकै प्रहरीले बरामद गर्यो। यस्ता तस्करी पटक पटक हुने गरेको आन्तरिक राजस्व विभाग मार्फत रहेको कार्यालयसँग रेकर्ड छ। 2074 भदौमा पनि वीरगंज भन्सारमा भारतबाट ल्याइएको 86,000 नक्कली अन्तशुल्क स्टिकर बरामद गरिएको थियो। माथि उल्लेखित पक्राउ र बरामदका उदाहरण मात्रै हुन्। नेपालमा उत्पादित सीलबन्दी मदिराको बोतल आन्तरिक राजस्व विभागले टाँस्ने अन्तशुल्क स्टिकर विभिन्न समयमा भारतबाट भित्र्याउने क्रममा बरामद भइरहेका छन्। यसले राजस्व संकलनमा ठूलो क्षति बिहोर्नु परेको छ। किन रोकिँदैनन् अन्तशुल्क स्टिकरको तस्करी शीर्षकमा आजको अन्नपूर्ण पोस्टले प्रकाशित गरेको समाचार हो यो। आजको कान्तिपुर दैनिकले आफ्नो भित्री पृष्ठमा एक वर्षमै 54.5 अर्बले बढ़्यो खराब कर्जा शीर्षकमा समाचार प्रकाशित गरेको छ। गएको एक वर्षमा वाणिज्य बैंकहरूले खराब कर्जा करिब 54.5 अर्ब रूपियाँले बढ़ेको छ। उक्त अवधिमा आर्थिक गतिविधिमा मन्दी आएको, घर जग्गा कारोबार सुस्ताएको लगायतका कारणले तोकिएको समयमा सावा ब्याज भुक्तानी हुन नसक्दा बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढ़ेको जानकारहरू बताउनुहुन्छ। एक वर्षमै 54.5 अर्बले बढ़ो खराब कर्जा शीर्षकमा कान्तिपुर दैनिकले समाचार प्रकाशित गरेको छ। त्यस्तै नयाँ पत्रिका दैनिकले पनि खराब कर्जा बढ़दै जाँदा बैंकहरूलाई ऋण उठाउन सकर शीर्षकमा समाचार प्रकाशित गरेको छ। आजको गोर्खापत्रले आफ्नो भित्री पृष्ठमा 29 मुलुकसँग व्यापार नाफा शीर्षक दिएर समाचार प्रकाशित गरेको छ। नेपालले वैदेशिक व्यापार गरिरहेका 148 मुलुकमध्ये 29 व्यापार नाफामा रहेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको 6 महिनासम्म नाफामा रहेका 29 देशमा नेपालबाट 10,11,17,24,000 रूपियाँ बराबरको वस्तु निर्यात भएको छ। सो अवधिमा ती मुलुकबाट 9,28,25,77,000 रूपियाँको सामान आयात भएको छ। 29 मुलुकसँग व्यापार नाफा शीर्षकमा गोर्खापत्रले प्रकाशित गरेको समाचार हो यो। पत्र पत्रिकामा प्रकाशित यिनै प्रसंगहरूसँगै आजको अखबार कार्यक्रमको निर्धारित समय सकिसकेको छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।